नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन प्रस्ताव फिर्ता नलिने सत्तारूढ दलको निर्णय। मतदानको प्रक्रियामा आएर आफ्नो मत व्यक्त गर्न एमालेलाई आग्रह।
माथिल्लो तामाकोशीको निर्माण कार्यतालिका 3 दिनभित्र पेश गर्न ऊर्जा मन्त्रीको निर्देशन। प्रसारण लाइनको अभावमा ललितपुरको भट्टे डाँडामा 5 MW बिजुली खेर।
त्यहाँको बिजुली हामीले काठमाडौँसम्म ल्याउन सकेन। भट्टे डाँडादेखि थानकोटसम्म 33 KVA को ट्रान्समिसन लाइन चाहिँ एउटा कम्पनीले बनाउँछु भनेर टेन्डर गरेको थियो, उसले टाइममा बनाएन।
वैदेशिक रोजगारीका लागि संस्थागत श्रम स्वीकृति भोलिदेखि अनलाइनबाटै, केही दिनभित्रै व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै दिने तयारी।
पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी, क्षतिको विवरण आउन बाँकी।
र मलेसियाको राष्ट्रिय महिला फुटबल टिमसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी।
हेटौडा सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595।
मीना, कति हतार हो, छोरीलाई खुब लगाइसक्यो?
लाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि, होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खुब लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नारायणघाट मुगलिङ सडक बन्द हुने सूचना।
सड़क निर्माणको कामलाई तीव्रता दिन यही पुस 7 गतेदेखि अर्को सूचना प्रसारित नभएसम्मका लागि हाललाई नारायणघाट मुगलिन सड़क प्रत्येक दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म दैनिक 4 घण्टा नियमित रूपमा बन्द हुने जानकारी गराउन चाहन्छौ। यस सम्बन्धमा वैकल्पिक सड़क प्रयोग गर्न मिल्ने सवारी साधनहरूले त्यसै बमोजिम गर्नुहुन अनुरोध छ। यसबाट सड़क प्रयोगकर्तामा पर्न जाने असुविधा प्रति आयोजना क्षमा प्रार्थी छ।
आयोजना प्रमुख नारायणघाट मुगलिङ सड़क आयोजना मुगलिङ चितवन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव फिर्ता नलिने स्पष्ट पारेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा, माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको प्रस्तावबाट पछि नहट्ने भन्दै प्रस्तावलाई छलफलमा लैजाने बताउनु भएको हो। बैठकमा संशोधन प्रस्ताव दर्ता भइसकेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको र संशोधन प्रस्ताव अघि बढ़ने भन्दै मधेसी मोर्चालाई आशंका नगर्न आग्रह गरिएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। संशोधन प्रस्तावको विरोधमा एमाले संसद अवरोध गरेर देशलाई अनिर्णयको बन्दी बनाएको भन्दै बैठकमा संसदमा मतदानको प्रक्रियामा आएर आफ्ना मत व्यक्त गर्न एमालेलाई अपील गरेको छ। यसबारे एमालेसँग थप छलफल गर्ने पनि बैठकले निर्णय गरेको छ। यस्तै स्थानीय तह पुनर्संरचना र संसदमा दर्ता भएको संशोधन प्रस्तावको परिमार्जनका विषयमा थप छलफल गरी सहमति जुटाउने समझदारी पनि भएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेता तथा मधेसी मोर्चाका शीर्ष नेता सहभागी थिए।
यसैबीच चितवनको भरतपुरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव अगाडि नबढाएसम्म चुनाव सम्भव नभएकाले यसको विकल्प नभएको बताउनुभयो। संविधान संशोधन, महाअभियोग र चुनाव घोषणालाई प्याकेजमै राखेर सहमति गर्ने प्रयास भइरहेको भन्दै उहाँले संविधान संशोधन चुनावकै लागि भएको बताउनु भएको हो। संविधान संशोधनको विरोध गर्नुको कुनै तुक नभएको भन्दै प्रधानमन्त्रीले देशलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड़ दिनुभयो।
तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक संसदबाट पारित गर्न नदिने दोहोर्याउनु भएको छ। अखिल नेपाल बुद्धिजीवी संघले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले भविष्यमा राष्ट्रिय हितलाई खतरामा पार्ने भएकाले विधेयक संसदबाट पास हुन नदिने बताउनु भएको हो। विधेयकका कुनै पनि बुदा समर्थन गर्न योग्य नरहेको भन्दै ओलीले सबै बुदामा देशलाई अहित गर्ने कुरा लुकेर बसेको आरोप लगाउनुभयो।
संविधान संशोधनको विरोधमा लुम्बिनी अञ्चल र आसपासका जिल्लामा बन्दका कारण आज पनि जनजीवन प्रभावित भएको छ। संशोधन मार्फत पाँच नम्बर प्रदेशबाट टुक्राउन लागेको विरोधमा संयुक्त संघर्ष समितिले पाल्पा, रूपन्देही, कपिलवस्तु, रोल्पा, रूकुम, प्युठान, बाँके लगायतका जिल्लामा हिजोदेखि तीन दिनको लागि आम हड़ताल आह्वान गरेको छ। गुल्मीमा 18 दिनदेखि बन्द कायम रहँदा जनजीवन कष्टकर भएको छ। रूपन्देहीमा बन्दकर्ताले रिक्सा समेत चल्न दिएका छैनन्। पाल्पामा बन्दकर्ताले भोलि दिउँसो 1 बजेदेखि बन्द फिर्ता गर्ने भएका छन्। संयुक्त संघर्ष समितिको आज बेलुकी बसेको बैठकले भोलि दिउँसो 1 बजे कोण सभा गरी बन्द सकिएको घोषणा गर्ने निर्णय गरेको हो। पटक पटक विभिन्न खालका सांकेतिक विरोध गर्दा पनि सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएको तथा प्रदेश नम्बर 5 टुक्राउन खोजेको भन्दै बन्द आह्वान गरिएको संयुक्त संघर्ष समितिले जनाएको छ। पाल्पा, गुल्मी, अर्घखाँची, प्युठान, रोल्पा, रूकुम र बागलुङलाई 4 नम्बर प्रदेशमा राख्ने तथा नवलपरासीदेखि बर्दियासम्मको तराई भूभागलाई 5 नम्बर प्रदेश कायम राख्ने प्रस्ताव सहितको संशोधन विधेयक संसदमा दर्ता भएपछि त्यहाँका स्थानीय राजनीतिक दल आन्दोलनमा उत्रिएका हुन्।
यसैबीच गुल्मीका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद ढुङ्गानाले सदरमुकाम तमघासमा प्रदर्शनकारीहरूमाथि हिजो बल प्रयोग गर्नु परेको भन्दै दुःख व्यक्त गरेर संयुक्त आन्दोलन संघर्ष समितिसँग माफी माग्नु भएको छ। उहाँले प्रशासनले संयमता अपनाउँदै पनि प्रहरी र आन्दोलन आन्दोलनकर्ता बीच भएको झडपबाट उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्नुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माणमा ढिलाई गर्ने चिनिया ठेकेदारका बारेमा चीन सरकारसँग कुरा गर्ने बताउनु भएको छ। आज मकवानपुरको बहिसेमा रहेको आयोजनाको निर्माण स्थलको निरीक्षण गर्दै उहाँले कुलेखानी तेस्रो आयोजनामा चिनिया ठेकेदारले ढिलासुस्ती गरेकाले आयोजना निर्माणमा ढिलो भएको भन्दै चिनिया सरकारसँग यसबारे पहल गर्ने बताउनु भएको हो। आयोजनाको निर्माण 2012 डिसेम्बर 15 शुरू गरे पनि चिनिया ठेकेदारले ढिलाई गर्दा आउँदो साउनमा मात्रै सकिने अनुमान गरिएको छ। 4 अर्ब 63 करोड़ लगानीमा बन्न लागेको आयोजनाबाट प्रति घण्टा 40 मेगावाट बिजुली उत्पादन हुने आयोजनाका प्रमुख सुभाष मिश्रले जानकारी दिनुभयो।
यस्तै ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यतालिका 3 दिनभित्र पेश गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ। सन् 2018 जुलाई 18 निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको 456 मेगावाट क्षमताको आयोजनाको निर्माण कार्यतालिकामा अलमल देखियो पछि मन्त्री शर्माले कार्यतालिका फेरि बनाउन निर्देशन दिनुभएको हो। मन्त्री शर्माले दोलखाको लामा बगर स्थित आयोजनाको ड्याम साइट, निर्माणाधीन सुरुङ र गोंगर स्थित निर्माणाधीन पावर हाउसको निरीक्षण गर्दै निर्माणको कामलाई तीव्रता दिन आग्रह समेत गर्नुभयो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज काठमाडौँमा र्याली निकालिएको छ। उज्यालो नेपाल र विवेकशील नेपालीले घिसिङको समर्थनमा मृकुटी मण्डपबाट खुल्ला मञ्चसम्म र्याली निकालेका हुन्। र्यालीका सहभागीले प्राधिकरणबाट भ्रष्टाचार अन्त्य गरी लोडसेडिङको अन्त्य गर्नुपर्ने साथै लोडसेडिङ हटाउने अभियानमा प्राधिकरणका कार्यकारी निर्देशकका कामप्रति समर्थन रहेको भन्दै नारा लगाएका थिए। घिसिङका विरूद्ध षड्यन्त्र भइरहेको भन्दै उनीहरूले आज प्रदर्शन गरेका हुन्।
काठमाडौँ उपत्यकामा बिजुली कटौती नभएको झण्डै 2 महिना हुनै लागेको छ। देशको राजधानी काठमाडौँमा 24 घण्टा बिजुली आपूर्ति गर्न सरकारले विद्युत खपत कम गराउने अनेकौं जुक्ति लगाइसकेको छ। तर काठमाडौँबाट 28 किलोमिटरको दूरीमा रहेको ललितपुरको भट्टे डाँडामा उत्पादित 5 मेगावाट बिजुली यत्तिकै खेर गइरहेको छ। साथी पीटी लोपचनले खानीखोला हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीलाई उत्पादित बिजुली किन राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको हो भनेर सोध्नु भएको छ।
सिधै आएर काठमाडौँमाका जनताले सिधै राहत पाउने बिजुली हो त्यो, र हामीले बनाएको त 2.5 वर्ष भयो, र यो हामीले साउनमा सिधेको असार साउनमा चाहिँ कम्प्लिट भएको, तर त्यतिखेरदेखि एनएलले टेस्टिङ गर्दाखेरि उनीहरूको आफ्नै प्रोसेस छ। दसैँ अगाडि हाम्रो कमर्सियल अपरेसन भयो, सिओडी भयो भनौँ न, पैसा आउने भन्ने भयो, र काठमाडौँमा लोड यति खाँचो छ, किनकि बिजुली यति खाँचो छ, तर त्यहाँको बिजुली हामीले काठमाडौँसम्म ल्याउन सकेन। र त्यो कारण चाहिँ के भने, भट्टे डाँडादेखि थानकोटसम्म 33 केभीको ट्रान्समिसन लाइन चाहिँ एउटा कम्पनीले बनाउँछु भनेर टेन्डर गराएको थियो, उसले टाइममा बनाएन, अहिलेसम्म बनाएको छैन। के कारणले गरेन अब त्यो चाहिँ अब सरकार र उसलाई थाहा होला होइन, बनाएन। नबनाइसकेपछि हाम्रो प्रोजेक्ट त मारमा पर्यो। र अल्टरनेटिभ उपाय निकालेर दसैँमा 1 मेगावाट 1.5 मेगावाट जति चाहिँ हामीले अर्को 11 केभीको लाइनबाट प्रसारण गऱ्यौँ, र दसैँमा तिहारमा त्यो लाइन आयो र अहिले पनि चलिरहेछ। अब आजको दिनमा पनि 500 मेगावाट चल्छ हाम्रो, तर त्यो ट्रान्समिट हुने ठाउँ छैन। ट्रान्समिट नभइसकेपछि 1 मेगावाट 1.5 मेगावाट कहिलेकाहीँ एकदमै खपत भयो भने 2 मेगावाट होला, नभए 1.5 मेगावाटमा जान्छ। अब हिउँदमा त भनौँ न पानी थोरै हुन्छ, नजाला, धेरै बिजुली नआउला होइन, 2-3 मेगावाट आउला, 1-1.5 मेगावाट जाला। तपाईँ वैशाखदेखि पानी पर्न थालिसकेपछि त हाम्रो फेरि 6 मेगावाट आउँछ, फेरि लाइन त छैन। अनि 6 मेगावाटको बिजुली बाल्ने अनि त्यसपछि ट्रान्समिट चाहिँ 1 मेगावाट मात्रै भयो भने त हामीले इन्ट्रेस्ट पनि तिर्न सक्दैन कि,
बाँकी मेसिन चाहिँ नचलाइकन राख्नु भएको छ।
अनि यस्तो हुन्छ, अब जति जान्छ त्यति मात्रै उत्पादन गर्छ हामीले। जस्तो 500 मेगावाट जान्थ्यो भने 5 उत्पादन गर्थ्यो, अब अहिले त्यो ट्रान्समिटै हुँदैन। ट्रान्समिट नभइसकेपछि जस्तो त्यो सिस्टमले 5 युनिट छ भने 1 युनिट मात्रै चलाउँछ हामी, त्यसले टोटल्ली राज्यलाई पनि घाटा हो, किनकि आज यहाँ हामीलाई बिजुली चाहिएको छ, बिजुली पाएको छैन, त्यहीँ छ बिजुली ल्याउन सकेका छैन। र हामीलाई त व्यापारी अब पर्सनल उसमा ब्याङ्कले त बिजुली बोलोस् नबोलोसँग मतलब हुँदैन, उसलाई त टाइमली मन्थली इन्ट्रेस्ट चाहियो, उसलाई हामी उसको किस्ता चाहियो। अब त्यो बिजुली ट्रान्समिट नभइकन हामीले पैसा पाउँदैनौँ, त्यसले गर्दाखेरि सिधै व्यापारीलाई चाहिँ मार परेको छ। अब पेनाल्टी र रिवार्डको व्यवस्था गरेर काम गरेन भने, यसो गर्छु भनेर गरेन भने यो समस्या चाहिँ लम्बिन सक्छ जस्तो देखेँ कि मैले।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, कामा के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला, यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
सबको घर घर भित्र पस्छ, सबको मन मन भित्र पस्छ, नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मीना कति हतार हो, छोरीलाई खोप लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि?
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हो मेरो साथी त, तर म पनि कम छुइन नि, म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट वंश जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन प्रस्ताव फिर्ता नलिने सत्तारूढ दलको निर्णय, माथिल्लो तामाकोशीको निर्माण कार्यतालिका तीन दिनभित्र पेश गर्न ऊर्जा मन्त्रीको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति भोलिदेखि अनलाइनबाटै हुने भएको छ। अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा भोलि अनलाइन प्रणालीको श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरूङले उद्घाटन गर्ने तयारी छ। अब म्यानपावर व्यवसायीले वैदेशिक रोजगारमा जाने कामदारको पूर्व तथा अन्तिम श्रम स्वीकृति अनलाइनबाटै लिन सक्नेछन्। अनलाइन प्रणाली तयार गर्न श्रम तथा रोजगार मन्त्रालयबाट ठेक्का पाएको ब्रेन डिजिट आईटी सोल्युसनले संस्थागत तर्फको सिस्टम श्रम विभागको ताहचल कार्यालयलाई बुझाएको हो। यसअघि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाटै गर्ने तयारी भए पनि काम नसकिएकाले केही दिनपछि धकेलिएको श्रम मन्त्रालयले जनाएको छ।
नक्कली नोटसहित लमजुङ बेसी शहरका राजकुमार श्रेष्ठ पक्राउ परेका छन्। लमजुङ महोत्सवमा नक्कली नोट लिएर टिकट काट्न पुगेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले आफ्नै घरमा 1,000, 500, 100 र साना नोटसँगै भारतीय नोटहरू पनि बनाएका प्रहरीले जनाएको छ। प्रहरीले उनको घरबाट स्क्यान मेसिन, प्रिन्टर, कम्प्युटर र नक्कली नोट बनाउने सफ्टवेयर, सरकारी कार्यालयका छाप, लाल पूर्जा, सवारी चालक अनुमति पत्र लगायतका सामग्री पनि बरामद गरेको छ।
दार्चुलाको गुल्जरमा रहेको पारीबगर र खण्डेश्वरीमा रहेको खाद्य डिपोका लागि लगिएको चामल डिपोमा नपुगी आधा बाटोबाट बिक्री हुन थालेको छ। नेपाल खाद्य संस्थानले सहुलियतको आधारमा डिपोमा पठाउँदै आएको चामल ठेकेदार, गाड़ी मालिक र चालकको मिलेमतोमा बीच बाटोमै बिक्री हुँदा डिपो रित्तो हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्। नेपाल खाद्य संस्थान धनगढ़ीबाट गत मंगिरको 26 गते लगिएको 6.5 क्विन्टल चामल लटीनाथ बजारमै बिक्री हुन थालेपछि डिपोमा चामल नभएको स्थानीय दिनेश सिंहले बताउनुभयो।
तेह्रथुमको संक्रान्ति बजारमा हिजो भएको आगलागीबाट प्रभावित परिवारलाई विभिन्न संघ संस्थाले राहत प्रदान गरेको छ। आगलागीबाट विस्थापित भएका परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि खाद्यान्न र लत्ता कपड़ा प्रदान गरेको छ। त्यस्तै पाँचतर उद्योग वाणिज्य संघले पनि पीड़ितलाई राहत प्रदान गरेको छ। हिजो भएको आगलागीमा संक्रान्ति बजारका 35 घरमा क्षति पुगेको थियो।
काठमाडौँको दक्षिणकालीमा विद्यार्थी बोकेको गाड़ी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 15 जना घाइते भएका छन्। ललितपुर जावलाखेलको क्यारेबियन स्कूलको विद्यार्थी बोकेर वनभोज गएको B2X7922 नम्बरको बस दक्षिणकालीको लामागाउँमा वडा नम्बर 11 दुर्घटना हुँदा युवराज खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको काठमाडौँको ट्रमा सेन्टर र मनमोहन अस्पतालमा उपचार भइरहेको छ।
मेरो पनि भन्नु छ।
गाडीबाट फोहोर फाल्ने, थुक्ने अनि सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई जरिवाना र कैदसम्म हुने नियम लागू भएको सम्बन्धी रिपोर्ट हिजोको नेपाल दर्पणमा सुनेर भुवन ट्वीट गर्नुहुन्छ, राम्रो निर्णय, तर प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग र नियमन गर्ने निकायको परिणाममुखी नियमन आवश्यक छ।
यही नियम र बागमती सफाई अभियानबारे विशाल ट्वीट गर्नुहुन्छ, फोहोर बागमतीबाट होइन मानिसको दिमागबाट निकाल्न जरुरी छ, नत्र भने तपाईँ आज सफा गर्नुहोस् भोलि उस्तै बनाइदिन्छन् उनीहरूले।
प्रसारण लाइन नहुँदा ललितपुरको भट्टे डाँडाबाट उत्पादन भएको 5 MW बिजुली खेर गइरहेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा खुमराज तिवारी लेख्नुहुन्छ, हाम्रा दूरदर्शी शासकलाई बिजुली निकालेपछि प्रसारण लाइन, बाटो बनाएपछि खोलामा पुल, अनि बिरामी भएपछि औषधि चाहिन्छ भन्ने सोच छैन अनि के भन्नु।
खोटाङमा पुल नबन्दा 36 करोडको लगानीमा बनाइएको बाटो उपयोगविहीन भएको खबरमा मेक बहादुर खत्री फेसबुकमा लेख्नुहुन्छ, पुल त नेताले शिलान्यास गरे होला क्यारे, बनोस् नबनोस् उनीहरूलाई के मतलब, शिलान्यास गर्यो सकि गयो नि।
अनि म्याग्दीमा महिलाले सुनका गहना धितो राखेर गाउँको सड़क बनाएको खबरमा सुदामा ढकाल ट्वीट गर्नुहुन्छ, यदि चाहने हो भने के हुँदैन भन्ने कुराको गतिलो उदाहरण हो यो, बधाई उहाँहरूलाई।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ, आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंग दर्पण सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
क्यान्सर रोग लागेका बिरामीहरूलाई नेपाल सरकारबाट दिइने निशुल्क औषधि उपचार सेवाको लागि सम्पर्क
नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल ललितपुर, फोन नम्बर 5551376, 5551376।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ, फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशका खबर। पपुवा न्यू गिनीमा 7.9 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। पपुवा न्यू गिनीको पूर्वी तटीय क्षेत्रबाट 46 किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ। पपुवा न्यू गिनी, सोलोमन आइल्याण्ड, इण्डोनेसिया, नाउरू र अरू टापुमा सुनामीको खतरा रहेको भूगर्भविदले बताएका छन्। भूकम्पले पुर्याएको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन।
नेपाल दर्पणमा अब केही खेल खबर। मलेसियाको राष्ट्रिय महिला फुटबल टीमसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। एन्फा कम्प्लेक्स सादोबाटोमा भएको खेलमा साफ च्याम्पियनशीपको तयारीमा रहेको नेपाली महिला टोलीले मलेसियालाई 1-0 हराएको हो। 27 मिनटमा सावित्रा भण्डारीले गरेको गोल नै निर्णायक बन्यो। भारतको सिलिगुड़ीमा पुष 11 गतेदेखि हुने महिला साफ च्याम्पियनशीपको तयारीमा रहेको नेपालले अभ्यास खेल अनुरूप आज मलेसियासँग खेलेको हो।
सातौं राष्ट्रिय खेलको 2073 अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरूआत गरेको छ। सुनसरीको दुहवी रंगशालामा भएको समूह क को लीग खेललमा एपीएफले आज पश्चिमाञ्चललाई 3-0 हरायो। समूह ख को लीगमा पूर्वाञ्चल र मध्यमाञ्चलले गोलरहित बराबरी खेलेका छन्। सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन पुष 8 गते विराटनगरमा हुने भए पनि महिला फुटबल आजदेखि नै शुरू भएको हो। सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी, शारीरिक सुगठन, ट्रायथलन र म्याराथन यसअघि नै भइसकेका छन्।
इंग्लिश प्रिमियर लीग फुटबल अन्तर्गत आजका पहिलो खेलमा चेल्सी विजयी भएको छ। क्रिस्टल प्यालेसलाई 1-0 हराउँदै शीर्ष स्थानको चेल्सीले 43 अङ्क बटुलेको छ। यो चेल्सीको लगातार 11 जित हो। चेल्सीलाई जिताउन डिएगो कोस्टाले निर्णायक गोल गरी प्रिमियर लीगमा राति 9:15 मिडल्सब्रो र स्वान्सी, लेसेस्टर सिटी र स्टोक, सन्डरल्याण्ड र वाटफोर्ड, वेस्ट ह्याम र हल सिटी बीच खेल हुनेछ। 11:15 म्यान्चेस्टर युनाइटेडले वेस्ट ब्रोम्ससँग खेल्नेछ। यस्तै स्पेनिस ला लिगा फुटबलमा आज स्पोर्टिङ डी जियोनलाई 3-1 हराउँदै भिल्ला रियल तालिकाको 4 स्थानमा उक्लिएको छ। लालिगामा एथलेटिको मड्रिडले राति 9:00 लास पालामससँग खेल्नेछ। रियल सोसिडाड र ग्रानाडा बीचको खेल राति 11:15 र सेभिल्ला र मालागा बीचको खेल राति 1:30 हुनेछ। खबरको सिलसिला यति नै। आज शनिबार सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी मदन पौड्याल।
आजको रंगदर्पण नेपाली मुक्तक र त्यसको स्वादमा केन्द्रित छ।
फर्निचर बनाउन रुख नढाली हुन्न, गहना बनाउन सुन नगाली हुन्न, बन्नु छ भने तिमीलाई पनि राम्रो कवि, बन्नु छ भने तिमीलाई पनि राम्रो कवि, दुःख दर्द दिलमा नपाली हुन्न।
झट्ट सुन्दा कहिले कविता त कहिले गजल जस्तो लाग्ने भए पनि मुक्तक फरक विधा हो। खानामा चटनी जस्तै ट्वाक्क मुक्तकले तिक्खर स्वाद दिन्छन्। छोटो भएर पनि मुक्तक भाव र अभिव्यक्तिको सशक्त माध्यम हो।
तिमी छैन जिन्दगीमा उल्लास छँदै छैन, अरू सब ऋतुहरू छन् मधुमास छँदै छैन, अमृत नै भए पनि मागेर पिउँदिन म, अमृत नै भए पनि मागेर पिउँदिन म, यसको यो अर्थ होइन मलाई प्यास छँदै छैन। अब यस्तो चिज महाकविले लेखेर सक्छन्।
मुक्तक साहित्यको स्वतन्त्र विधा हो। चार हरफमा लेखिने मुक्तक सकेसम्म कम शब्दमा लेख्नु राम्रो मानिन्छ। मुक्तकलाई गजलकै लघु अर्थात छोटो रूपमा बुझ्न सकिन्छ भन्नुहुन्छ गजलकार ज्ञानुवाकर पौडेल।
त्यो गजल र मुक्तकको बिचको तात्विक भिन्नताले त उस्तै हो। एउटा यसो भन्यो, गजल भनेको एउटा फुल प्यान्ट हो, मुक्तक भनेको हाफ प्यान्ट हो। तर त्यो प्यान्टलाई काटेर कट्नु बनाउनु त मिल्दैन, तर जे जसरी भने पनि त्यसमा रोमान्टिक दिएर त्यसमा त्यो पोएटिक फ्लेभर चाहिँ आउनै पर्छ।
तर गजल वा गीतमा जस्तो जति पनि लम्ब्याउन मिल्ने सुविधा मुक्तकमा हुँदैन। चार हरफ नै मुक्तकको लम्बाई हो। तेस्रो हरफ स्वतन्त्र हुन्छ भने बाँकी हरफमा काफिया मिलेको हुनै पर्छ। साहित्यकार चेतन कार्की,
मुक्तक भनेको त अत्यन्त सुसंगठित हुनु पर्यो, छोटो हुनु पर्यो, आकारमा सानो हुनु पर्यो, र त्यसले चाहिँ भन्न खोजेको कुरा चाहिँ बाण जस्तो गोली जस्तो लाग्नु पर्यो श्रोता या पाठकको मनमा, होइन भने के को मुक्तक तिर्मिली झ्याई पारिदिनु पर्यो।
मुक्तकको विकास क्रम खोज्दै जाँदा गीतका शब्द शब्दलाई टुक्काको रूपमा छोटकरीमा मिलाएर गाइने चलन भएको मान्ने गरिन्छ। मनको भावलाई स्वतन्त्र र लयात्मक तरिकाले मात्र चार हरफमा व्यक्त गर्नु नै नेपाली मुक्तकको विशेषता हो।
दुर्गम गाउँमा आज भोलि मलामी अनि जन्ती छैन, बाबु आमा के खान्छन् खोइ, ढिँडो पकाउन कन्ती छैन, परदेशमा छोरो जेल पर्यो यता घरखेत लिलाम भो, परदेशमा छोरो जेल पर्यो यता घरखेत लिलाम भो, डलर आएको कुरा गर्छौ लास आएको गन्ती छैन। यसमा मुक्तक लेख्ने सन्दर्भमा एउटा मुक्तक चौथो लाइनले प्रहार गर्नुपर्छ भन्ने मैले मुक्तकमा धेरै कुरा बुझाएको छु नि, त्यति बुझाएको छु। त्यहाँबाट चौथो लाइन चित्त बुझिसकेपछि मात्र म अरू मैले लाइनहरू लेख्ने गर्छु।
मुक्तकमा हृदयलाई हल्लाउने क्षमता हुन्छ। एक भन्दा बढी विचार वा भाव नहुने हुनाले यो कतै बरालिने सम्भावना पनि हुँदैन। तर मुक्तक सुन्न जति मजा आउँछ यसको रचना गर्न निकै गाह्रो छ भन्नुहुन्छ लेखक स्नेह सायमी।
हामी हतार हतारमा मुक्तक लेखिहाल्छौँ, हतार हतारमा मुक्तक पनि भनिहाल्छौँ। सम्प्रेषणीय मुक्तक लेख्न त्यति सजिलो छैन र त्यसले प्रभाव पनि पार्दैन, र त्यसले बरु के गर्न सक्छ भने जनमानसमा मुक्तकप्रति वितृष्णा जगाउन सक्छ। त्यसो हुनाले लेखकहरूले साह्रै मेहनत गर्नुपर्छ भन्ने लाग्छ।
रुबाई, सायरी, हाइकु, ताङ्का, मुक्त गद्य जस्ता अनेक ढाँचा मुक्तकीय शैली हुन् तर मुक्तक होइनन्। अन्य कला जस्तै राम्रो मुक्तक लेख्न पनि निरन्तर अभ्यास, अध्ययन र साधना भने जरुरी हुन्छ। साहित्यकार चेतन कार्की,
आफूलाई अभिव्यक्त गर्न खोजेको चिज जुन छ त्यसको लागि सही शब्दको चयन गरौँ, पहिला त्यो चयन गरेको शब्दलाई ठिक ठाउँमा प्रयोग गरौँ। नयाँ जति पनि स्रष्टाहरू छन्, रचनाकारहरू छन्, उनीसँग मेरो निवेदन यही छ कि सही शब्दको चयन गरौँ, त्यसको सठिक प्रयोग।
मुक्तकको लोकप्रियतासँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ। मुक्तकमै केन्द्रित संघ संस्था पनि बढ्दै गएका छन् जसले नेपाली मुक्तकको ढुकुटी समृद्ध हुँदै गएको पाइन्छ। नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने,
एक समय गजलको थियो त्यस्तै अहिले मुक्तकको आइरहेको छ। यसको फेरि राम्रो पाटो भनेको एउटा तिखर
हुन्छ। त्यसकारण चाहिँ मुक्तको भविष्य म धेरै देख्छु र धेरै स्रष्टाहरू पनि आउन् र सङ्ग्रह अझ धेरै आउन् यो पृष्ठभूमिमा यो उसमा चाहिँ हामी काम गरिरहेछौँ।
नेपाली मुक्त कुनै खास विषय वा भावमा मात्र खुम्चिएको पाइँदैन। माया प्रेम नागरिक चेतना राजनीतिक वा व्यङ्ग्य जस्ता विषयमा मुक्तक रचना भएका छन्। एकपटक सुनेपछि मुखमा झुन्डिरहने र मनले सम्झिरहने विधा मुक्तकको स्वाद साँच्चै चोटिलो हुन्छ।
सबैलाई आफू इमान्दार हुँ भन्ने भ्रम छ कसो कसो, सबैलाई आफै इमान्दार हुँ भन्ने भ्रम छ कसो कसो, प्रतिपक्षलाई सरकार हुँ भन्ने भ्रम छ कसो कसो, नेपालीले नेपाली हुँ भन्ने विषय जस्तो छ, नेपालीले नेपाली हुँ भन्ने विषय जस्तो छ, गुरुङ मगर छेत्री नेवार हुँ भन्ने भ्रम छ कसो कसो।
रंग दर्पण सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन प्रस्ताव फिर्ता नलिने सत्तारूढ दलको निर्णय, मतदानको प्रक्रियामा आएर आफ्नो मत व्यक्त गर्न एमालेलाई आग्रह,
माथिल्लो तामाकोशीको निर्माण कार्यतालिका तीन दिनभित्र पेश गर्न ऊर्जा मन्त्रीको निर्देशन, प्रसारण लाइनको अभावमा ललितपुरको भट्टे डाँडामा 5 मेगावाट बिजुली खेर,
वैदेशिक रोजगारीका लागि संस्थागत श्रम स्वीकृति भोलिदेखि अनलाइनबाटै, केही दिनभित्रै व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै दिने तयारी,
पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी, क्षतिको विवरण आउन बाँकी,
र मलेसियाको राष्ट्रिय महिला फुटबल टीमसँग मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।